अगर आप मेरी इतना सोच रहे हैं तो आपके जहन में एक और सवाल भी आना चाहिए कि अगर इस कश्ती पर 7,000 मुख्तलिफ स्पीशीज के जानवर सवार हुए जबकि आज लाखों स्पीशीज जिंदा है, तो सिर्फ चंद हजार सालों में 7,000 से लाखों स्पीशीज कैसे पैदा हो गई। चले मैं आपका दिमाग थोड़ा सा और चकरा देता हूँ। क्या जितनी भी स्पीशीज जिंदा है इनमें से बहुत सारी स्पीशीज तो उस कश्ती पर थी ही नहीं। मसलन मेरा पसंदीदा कुत्ता डॉबरमैन तो आज से सिर्फ 120 साल पहले डेवलप हुआ है। हो सकता है कि आपका पसंदीदा कुत्ता जर्मन शेफर्ड हो तो वो भी आज से सिर्फ और सिर्फ 122 साल पहले डेवलप हुआ था। इनफैक्ट आज कुत्तों की 300 से ज़्यादा ऐसी ब्रीड्स हैं कि जो 500 साल से पहले वजूद ही नहीं रखती थी। मैं आपको एक छोटी सी कहानी सुनाता हूँ। 1880 के जर्मनी में एक शख्स रहा करता था, कार्ल डॉबरमैन। वो एक टैक्स कलेक्टर था, हकूमत के लिए लोगों से टैक्स इकट्ठा किया करता था। अब चूंकि हर वक्त उसके पास पैसे होते थे इसलिए चोर और डाकू अक्सर उस पर हमला करके उसके पैसे चोरी कर लेते थे। लिहाजा कार्ल को एक ऐसे गार्ड डॉग यानी कि मुहाफिज कुत्ते की ज़रूरत महसूस हुई कि जो साइज में बड़ा हो, जिस्मानी तौर पर मजबूत हो, बेखौफ हो, ख़तरनाक हो और हमला करने में भी न डर हो और देखने में भी इंटिमिडेटिंग हो। लिहाजा उसने ऐसी ही खसूसियात रखने वाले मुख्तलिफ नस्ल के कुत्तों की ब्रीडिंग शुरू कर दी। पैदा होने वाली जिस नस्ल में उसे ये खसूसियात नजर आती उसे रख लेता और बाकियों को तल्फ कर देता। और इस तरह 20 साल की मुहतात मेहनत के बाद बिल आखिर वो एक ऐसी नस्ल डेवलप करने में कामयाब हो गया जिसे आज हम डॉबरमैन कहते हैं। इस नस्ल के अंदर वो तमाम खसूसियात हैं कि जिसका मैंने अभी आपके साथ जिक्र किया है। अब गौर करें कि अगर सिर्फ 20 साल के अंदर सिर्फ एक फैमिली कैनेडा आए के जानवर में इतनी वैरायटीज पैदा हो सकती हैं, तो फिर ज़रा सोचें कि हज़ारों साल में कुदरत क्या कुछ कर सकती है। हालांकि आज जितनी स्पीशीज कुत्तों की है उतनी तो किसी और जानवरों की है भी नहीं। लिहाजा इस कश्ती जिसकी हिफाजत का जिम्मा मेरे रब का था, इस कश्ती में मौजूद जानवरों की चंद हज़ार फैमिलीज को लाखों स्पीशीज में बदलने के लिए उस रब का सिर्फ एक हुक्म ही काफ़ी था। और मुझे इस फैलाव पर हैरानी नहीं है क्योंकि मैंने इस चैप्टर को लिखने में मुख्तलिफ स्पीशीज़ को स्टडी किया है, इनको देखा है, इन पर तहकीक की है और अपनी इस तहकीक के दौरान मैंने जानवरों की ऐसी ऐसी फैमिलीज और स्पीशीज़ भी देखी हैं कि अगर अल्लाह की बनाई हुई टैक्सोनॉमी पर लिखने बैठूँ तो मज़ीद कई चैप्टर्स लिखने पड़ जाएंगे। अलबत्ता आपकी दिलचस्पी के लिए एक रेफरेंस के तौर पे बता देता हूँ कि सिर्फ कैनेडा यानी डॉग फैमिली से ही 34 स्पीशीज निकली हैं। कुत्ते, भेड़िए, लोमड़ियाँ, गीदड़, कायोटीज, ये सब के सब मुख्तलिफ मिजाज और आदतों वाली स्पीशीज हैं। सब के मुख्तलिफ अंदाज और रंग है, हालांकि सबकी फैमिली एक है, सबकी जोज एक है। आपको सूरह नहल की उस आयत का मफहूम याद है कि हमने ज़मीन में तुम्हारे लिए जो भी थोड़े से बढ़ाया इसके मुख्तलिफ रंग हैं, मिजाज हैं, इकसाम हैं। और अब आपको पता चला कि इस आयत के आखिरी अल्फाज ये क्यों है कि इसमें तो समझने वालों के लिए बड़ी निशानियाँ और मखलूक की इस ज़रा आ में मुझे निशानियाँ कैसे न नजर आए। अब इन जानवरों से हट कर इस सैलाब के मुतालिक एक सवाल के जो आजकल बहुत ज़्यादा लोगों ने मिस इंटरप्रेट किया है, ना सिर्फ अहले किताब बल्कि बहुत से पाकिस्तानी स्कॉलर्स भी इस तजब्जुब का शिकार हो गए कि क्या ये सैलाब पूरी दुनिया पर आया था या सिर्फ एक ख़ास शहर में। अगर मान लिया जाए कि वह सैलाब सिर्फ एक ख़ास शहर में आया था तो फिर पहला सवाल खड़ा होता है कि आखिर हज़रत नूह अलैहिस्सलाम को फिर एक इतनी बड़ी कश्ती बनाने की ज़रूरत ही क्यों पड़ी थी कि जो किसी भी रिवायत से देखो तो कम से कम 1 किलोमीटर बाई 1.5 किलोमीटर साइज की कश्ती थी। बल्कि मैंने तो वो रिवायत लिखी है कि जिसमें इस कश्ती का साइज सबसे छोटा मेंशन है। इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु से हट कर जो रवायतें हैं उनमें एक जगह तो इस कश्ती का साइज 2 किलोमीटर लंबाई तक भी लिखा हुआ है। तो एक इतनी बड़ी कश्ती बनाने के बजाय हज़रत नूह अलैहिस्सलाम, हूद या सालेह या लूत अलैहिस्सलाम की तरह अपना शहर छोड़कर क्यों नहीं चले गए। और फिर दूसरा सवाल कि नूह अलैहिस्सलाम को जानवरों की एक इतनी बड़ी तादाद साथ लेने की भी क्या ज़रूरत पड़ी थी। आज हम सब जानते हैं कि बहुत से जानवर मसलन चूहे और परिंदे ये किसी जगह सैलाब आने से पहले ही सैलाब को सेंस करके वो इलाका छोड़कर चले जाते हैं। आपको वो रवायत याद है कि आसमान इस तरह से बरस रहा था कि जैसे किसी ने मशकीज़ों के मुंह खोल दिए हों। اور زمین سے پانی اس طرح ابل رہا تھا کہ کسی نے زمین کی ہر درار اور ہر سوراخ کو کھول دیا ہو۔ اب آپ مجھے ایک بات بتائیں کہ کسی شہر پر 40 دن اور 40 رات تک اس طرح سے پانی برسے، اوپر اور نیچے سے برسے، تو کیا سی لیول رول کے حساب سے پانی اس ایک شہر میں رکے گا؟ ہم سب جانتے ہیں کہ سمندر اپنا لیول برقرار رکھتا ہے، پانی اپنا لیول ہمیشہ ایک جیسا رکھتا ہے۔ تو اس طرح غضبناک طریقے سے پانی کے برسنے سے، جس کے بارے میں سورہ قمر میں آیا تھا کہ زوردار بارش سے آسمان کے دروازوں کو کھول دیا گیا، تو کیا اس خوفناک بارش اور ابل کر نکلنے والے اس پانی نے صرف اسی شہر کے اندر رہنا تھا؟ اور پھر تیسری بات کہ اس وقت پوری دنیا میں 300 ایسے مختلف کلچرز موجود ہیں کہ جہاں ایک عظیم سیلاب کہانی ملتی ہے جس نے پوری دنیا کو ڈھک لیا تھا۔ تو دنیا کے مختلف کونوں میں ایک گلوبل سیلاب کے بغیر ان کہانیوں کا پھیل جانا کیسے ممکن تھا؟ اگر یہ سیلاب لوکل تھا، صرف ایک شہر میں تھا، تو دنیا کے دوسرے سرے کی مائتھولوجی میں اس کی داستان موجود ہونی ہی نہیں چاہیے تھی۔ بہت محنت سے میں نے کچھ بڑی دلچسپ چیزیں اکٹھی کی ہیں کہ اپنی ریسرچ کے دوران مجھے اس سیلاب کا ذکر کہاں کہاں ملا، لیکن آپ کو ان مختلف کلچرز میں لے کر جانے سے پہلے ضرورت اس بات کی ہے کہ ہمیں اس کشتی کی لوکیشن کا تو علم ہو، ایک ایسی لوکیشن جو ہمارے لیے ایک لینڈ مارک کا کام کرے، جہاں سے ہم کشتی اور ان کلچرز کے درمیانی فاصلوں کو ماپ سکیں اور یقین کریں کہ قرآن پاک نے ہمیں وہ لینڈ مارک بھی دیا ہے۔ سورہ ہود کی 44ویں آیت، جس کے مطابق وہ کشتی جودی پہاڑ پر رکی۔ یوں لگتا ہے کہ جیسے اس سفر میں قرآن پاک جگہ جگہ مجھے گائیڈ کر رہا تھا۔ جودی پہاڑ ترکی میں ہے، بالکل عراق اور شام کے بارڈر کے قریب۔ تو چند جودی پہاڑ سے 3500 کلومیٹر دور ناروے میں، ناروے کی نورس مائتھولوجی میں ایک کہانی ملتی ہے، جوٹن کی کہانی۔ جوٹن ایک ایسا شخص ہوتا ہے کہ جو خدا سے باتیں کرتا ہے، اور کہانی کے مطابق اس جوٹن کا نام برگل میر ہے، کہ جو پوری دنیا میں آئے ایک عظیم سیلاب میں ایک بڑی سی کشتی لے کر نکلتا ہے۔ اس کہانی میں برگل میر کے نام نے میری توجہ فوراً اپنی طرف کھینچی، کیونکہ جرمن زبان سے واقفیت کی بدولت میں یہ بات جانتا ہوں کہ اس لفظ برگل میر کے دو تلفظ ہیں، برگل میر اور بیارگل میر۔ ان دونوں میں وہی فرق ہے کہ جو ہماری اردو کے الفاظ انا اور انا میں فرق ہے۔ یہ دونوں لفظ دیکھنے میں ایک ہی جیسے ہیں، لیکن دونوں کے مطلب مختلف ہیں۔ اسی طرح اس لفظ برگل میر کے پہلے تلفظ کے مطابق اس کا مطلب ہے ریچھ کی طرح دھاڑنے والا، جبکہ دوسرے تلفظ کا مطلب ہے پہاڑوں میں آواز دینے والا۔ اب یاد ہے کہ میں نے آپ کو کیا بتایا تھا؟ سورہ ہود کی 42ویں آیت، جہاں نوح علیہ السلام کا ایک بیٹا کنعان پہاڑوں میں چڑھنے لگا، تو نوح علیہ السلام نے اسے ایک اونچی آواز دے کر واپس بلانے کی کوشش کی۔ اب آپ کے بارے میں نہیں پتا، لیکن نورس مائتھولوجی میں جوٹن ایک ایسا شخص جو خدا سے باتیں کرتا ہے، ایک برگل میر کہ جو پہاڑوں میں اونچی آواز سے پکارتا ہے، جو کشتی لے کر نکلتا ہے۔ تو میں ان واقعات کو بہت اچھے طریقے سے ایک دوسرے کے ساتھ ریلیٹ کر پا رہا ہوں۔ بلکہ کنعان کے حوالے سے ایک ہلکا سرپرائز مجھے آئرلینڈ میں مڈل ایجز کے دوران لکھی جانے والی یہ کتاب اینلز آف فور ماسٹرز میں بھی ملا۔ یہ کتاب دراصل آئرلینڈ کی آبادکاری، صدیوں کے حوالے سے ان کی تاریخ اور ان کی لوک داستانوں پر مشتمل ہے۔ اینلز آف فور ماسٹرز یعنی چار بادشاہوں کا تاریخی ریکارڈ۔ اس میں بتھ نام کے ایک ماسٹرز کی بھی کہانی ہے کہ جو ایک عظیم سیلاب کے وقت 54 آدمیوں کو اپنے ساتھ لے کر سیلاب سے بچنے کے لیے پہاڑ پر چڑھتا ہے، لیکن بالآخر ڈوب جاتا ہے۔ جودی پہاڑ سے 4000 کلومیٹر دور آئرلینڈ کی مائتھولوجی کی ایک اور کتاب بھی میں آپ کے سامنے رکھنا چاہتا ہوں، جس کے نام کا اردو میں مطلب ہے آئرلینڈ پر انسان کی کہانی، جس میں ایک عظیم سیلاب کے بعد آئرلینڈ پہ انسان کے پہلی مرتبہ قدم رکھنے کا ذکر ہے۔ اس کہانی کا ایک کردار ہے سیزائر، اور اس کی طرف بھی میری توجہ اس کردار کے نام کی وجہ سے ہوئی، کیونکہ آئرش زبان میں سیزائر کا مطلب ہے بہت زیادہ دکھ یا افسوس یا غم کرنے والا، اور شاید آپ میں سے بہت سے لوگ لفظ نوح کے مطلب سے واقف نہ ہو کہ نوح کا مطلب بھی غم اور افسوس کرنے والا ہی ہوتا ہے، بلکہ نوح یعنی غمگین باتیں کرنا بھی لفظ نوح ہی سے نکلا ہے۔ ناروے کے بالکل الٹی طرف یعنی جودی پہاڑ سے 4000 کلومیٹر دور انڈیا میں، جہاں ہندو مائتھولوجی کا ان کانسیپٹ ہے منونترا، اس کا مطلب ہے دھرتی کا تباہ ہونے کے بعد دوبارہ رہنے کے قابل بننا. اس کانسیپٹ میں ایک شخص منو کا ذکر ہے کہ جو دنیا میں بسنے والے لوگوں میں سے سب سے پہلا انسان ہے جس نے ایک بڑے سیلاب کے بعد دنیا کو آباد کیا. ان فیکٹ آج کا ہندی لفظ منوشیہ یعنی انسان اسی لفظ منو سے نکلا ہے, اور منو اور نوح کے نام اور ان کی کہانی میں کوئی مماثلت ہے یا نہیں اس بات کا فیصلہ میں آپ پر چھوڑتا ہوں. جودی پہاڑ سے 7,000 کلومیٹر دور چائنا میں آئے, جہاں چائنیز مائتھولوجی میں گنیو یہ کہانی ہے کہ کسی زمانے میں پوری دنیا ایک سیلاب میں ڈوب گئی تھی اور پھر گنیو نے دوبارہ سے دنیا کو آباد کرنا شروع کیا. اور کیا آپ اس کہانی کی روداد اور گنیو اور نوح کے نام میں کوئی مماثلت نہیں دیکھتے؟ جودی پہاڑ سے 2,000 کلومیٹر دور عراق, جہاں 1906 میں کھدائی کے دوران ایک بہت اہم تختی ملی تھی, دا سومیرین کنگ لسٹ. اس میں ایک بادشاہ زیوسدرا کا ذکر ہے کہ جو شدید طوفان اور ایک عظیم سیلاب میں کشتی لے کر نکلا تھا اور اس کی عمر بہت لمبی تھی. اور آپ کو سورہ عنکبوت کی 14ویں آیت یاد ہے کہ جس میں ایک نبی کی طویل زندگی کا ذکر بالخصوص طور پر ہے کہ ہم نے نوح کو ان کی قوم کی طرف بھیجا اور وہ ان میں 950 سال تک رہے. بلکہ عراق ہی سے ملنے والی مشہور تختیاں دی ایپک آف گلگمیش, جن میں سے ایک پوری تختی میں شروع سے لے کر آخر تک سیلاب کا واقعہ لکھا ہوا ہے, اور اس تختی کا نام ہے دا فلڈ ٹیبلٹ. اس میں ایک اتنپشتم کا ذکر ہے کہ جسے خدا کی طرف سے حکم ملتا ہے کہ ایک بہت بڑا سیلاب آنے والا ہے, لہٰذا تم ایک بڑی سی کشتی بناؤ. چلے میں آپ کو ایک جانے پہچانے فلسفی افلاطون, اس کی ایک کتاب کے متعلق بھی بتاتا ہوں کہ جو اس نے آج سے 2,500 سال پہلے لکھی تھی, جس میں یونان کی مائتھولوجی کے مطابق پرومیتھیس ایک شخص ڈیوکالین کو حکم دیتا ہے کہ ایک بڑی سی کشتی بناؤ کیونکہ پوری دنیا میں سیلاب آنے والا ہے. اور آپ ڈیوکالین کا مطلب جانتے ہیں, اٹ مینز اے ماسٹر سیلر, سب سے بہتر کشتی چلانے والا. ایران میں دنیا کے قدیم ترین مذاہب میں سے ایک مذہب زرتشت تھا یعنی زوراسٹرینزم, جو آج بھی پارسی مذہب کی شکل میں زندہ ہے. اس میں بھی ایک داستان ملتی ہے کہ کس طرح متھرا نے ایک پتھر سے پانی نکالا جس سے پوری دنیا سیلاب میں ڈوب گئی. اور آپ کو سورہ قمر کی 12ویں آیت یاد ہوگی, جہاں اس عظیم سیلاب کے وقت زمین کی دراڑیں بھی پھوٹ پڑی تھیں اور زمین و آسمان دونوں کے پانی مل گئے تھے. آپ شاید میری بات پہ یقین نہ کریں, لیکن ایک گلوبل سیلاب کی کہانی جوبی سے 14,000 کلومیٹر دور ہوائی جزائر کی میتھولوجی میں بھی ملتی ہے, یعنی دنیا کے نقشے کے بالکل پیچھے کی طرف. اور پھر اس کے بھی بالکل الٹی سمت, یعنی جولی سے 12,000 کلومیٹر دور آسٹریلیا کے ایبوریجنل لوگوں کے ہاں بھی. اور میں نے بہت کوشش کی کہ کسی طرح اس کہانی کا ورژن کسی ڈاکیومنٹڈ شکل میں آپ کو دکھاؤں, لیکن ایبوریجنل لوگ عرب کے صحرائی بدوؤں اور گوئٹے مالا کے مایانز کی طرح وربل سٹوری ٹیلنگ کی تکنیک استعمال کرتے ہیں, یعنی نسل در نسل کہانیاں سنا کر اپنے علم کو آگے ٹرانسفر کرتے ہیں. آپ میں سے جو لوگ دنیا کے نقشے سے واقف ہیں وہ یہ بات جانتے ہیں کہ میں جان بوجھ کر آپ کو دنیا کے بالکل علیحدہ کونوں سے پوری دنیا میں آئے ایک گلوبل اور ایک عظیم سیلاب کا ریکارڈ دکھا رہا ہوں, اور میں نے آپ کو صرف چند ایک جگہوں کے متعلق بتایا ہے, ورنہ اس پوری دنیا میں 300 کلچرز ایسے ہیں جہاں آپ کو اس سیلاب کی کہانی مل جائے گی. لیکن ایک بات ذہن میں رکھیے گا کہ ورژن صرف قرآن کا سچا ہے. ان تمام کلچرز میں موجود ٹریسز کے متعلق آپ کو بتانے کا صرف یہ مقصد تھا تاکہ آپ دیکھ لیں کہ ایک عظیم سیلاب کا ذکر پوری دنیا کے کلچرز میں ہے. ہاں, ورژن صرف وہی سچا ہے کہ جو قرآن میں ہے, کیونکہ ان کلچرز نے اپنے علاقوں اور اپنی زبانوں کے حساب سے اپنے اپنے ورژنز میں پھر اپنے اپنے رنگ بھی بھر دیے, لیکن بنیادی کہانی آج بھی وہی ہے. آپ نے گلوبل سیلاب کے متعلق کافی سارے دلائل سنے, لیکن کیا آپ کے ذہن میں ایک مرتبہ بھی یہ سوال آیا کہ آخر اس سیلاب کے پوری دنیا پر آنے کی وجہ کیا تھی؟ یہ بات سچ ہے کہ اس کی وجہ قرآن پاک میں نہیں ملتی, اور یہی وہ وجہ ہے کہ جس کے لیے میں آپ کو پچھلے چیپٹر میں شیس، ادریس اور بک آف اینوخ کے بارے میں تفصیلاً بتایا تھا, کیونکہ بک آف اینوخ ہی کے اندر اس سیلاب کے پوری دنیا میں آنے کی وجہ بڑی حیران کن تفصیل کے ساتھ لکھی ہوئی ہے. اور نہ صرف بک آف اینوخ میں بلکہ انجیل میں بھی اس وجہ کے کچھ ٹریسز ملتے ہیں. یہ وجہ اتنی حیرت انگیز ہے کہ اسے سننے کے لیے آپ کو اپنا دل اور ذہن دونوں کو بہت وسیع رکھنا ہوگا. یہ اتنی غیر معمولی اور ان آرتھوڈاکس وجہ ہے کہ آپ میں سے شاید بہت سے لوگ اسے اتنی آسانی سے سن بھی نہ سکیں، اور شاید میں اس کا ذکر کرتا بھی نہ اگر مجھے 38,000 سال پرانی آرکیالوجی میں اس کے حیرت انگیز حد تک ریلیونٹ ثبوت نہ ملے ہوتے تو. لہٰذا بہت غور سے سنتے جائیے. اگر کبھی آپ نے دلچسپی کی خاطر انجیل کا مطالعہ کیا ہو تو انجیل کی بک آف جوڈ میں ایک جملہ لکھا ہے کہ اور ہنوک بھی، کہ جو آدم کے بعد ساتویں تھے، انہوں نے ایک پیشن گوئی کی کہ وہ اپنے 10,000 مددگاروں کے ساتھ آئے گا تاکہ تم سب کو سزا دے، جو بھی تم میں سے ان نیچرل ہے اور ان نیچرل کام کرتا ہے اور اس کی ان نیچرل زبان ہے. اس لفظ ان نیچرل کا مطلب ابھی تھوڑی دیر تک آپ کو کلیئر ہوگا. یہ بات انجیل میں انہی الفاظ کے ساتھ بک آف ڈیوٹرانومی میں بھی لکھی ہوئی ہے، لیکن دونوں مقامات پر یہ بات اس سے زیادہ کلیئر نہیں ہو پاتی. یہی بات بک آف اینوخ کے کالم 16 اور 18 میں بھی لکھی ہوئی ہے، لیکن بک آف اینوخ میں تفصیل اس سے آگے بھی بڑھتی ہے، اور ہر گزرتے پیراگراف کے ساتھ یہ تفصیل عجیب سے عجیب تر ہوتی چلی جاتی ہے. اور بہت غور سے سنیں کہ بک آف اینوخ کے اندر اس بارے میں اور کیا کچھ لکھا ہے. اس میں لکھا ہے کہ ہمارے والد یرد کے زمانے میں جبل ہرمون یعنی ماؤنٹ ہرمن پر وہ 200 کی تعداد میں اکٹھے ہوئے. ان میں سب سے بڑے کا نام عزا تھا. یہ نام عزا، عزا، عزازیل، سامعزا، سامعارس کے ناموں سے بھی موجود ہے. اور اس نے کہا کہ مجھے ڈر ہے کہ تم اس کام کو کرنے پر راضی نہیں ہوگے اور اس کا خمیازہ مجھ اکیلے کو بھگتنا پڑے گا. اور پھر ان سب نے اونچی آواز میں کہا کہ ہم قسم کھاتے ہیں کہ ہم یہ کام کریں گے. اور اس وقت ان 200 میں سے سب پہاڑ پر موجود تھے، اور انہوں نے بآواز بلند ایک عہد کر کے خود کو ایک دوسرے کے ساتھ باندھ لیا. ان کے بڑوں کے نام اراقیل، رامیل، برقیل، انانیل، زاقیل، توریل اور سارئیل تھے. اور اس عہد کے بعد انہوں نے انسان کو مختلف چیزیں سکھانا شروع کی. سامعارس نے انسان کو لذتوں کا سکھایا، اپنی تخلیق کو تبدیل کرنا اور تصویر بنانا سکھایا. برقیل نے ستاروں کا علم سکھایا، اراقیل نے زمین کی باتیں سکھائیں، سارئیل نے سورج اور چاند کی باتیں سکھائیں. لیکن اس کے علاوہ انہوں نے انسانی عورتوں کے ساتھ گناہ کیا، جس کے نتیجے میں پیدا ہونے والی اولاد بڑی ان نیچرل تھی. یہ اولاد انسان کی تمام تر چیزیں لے لیتی تھی، اور جب انسان انہیں مزید برداشت نہیں کر سکا تو یہ اولاد اس کے خلاف ہو گئی، اور انہوں نے گناہ کرنا شروع کیا جانوروں کے خلاف، پرندوں کے خلاف، رینگنے والے جانوروں کے خلاف، مچھلیوں کے خلاف، اور ایک دوسرے کا گوشت کھانا اور خون پینا شروع کر دیا، اور پوری دنیا میں کرپشن پھیل گئی. اور اس وقت سب سے بلند و بالا خدا نے اوریل کو بھیجا کہ نوح کو میری طرف سے پیغام پہنچا دو کہ اب وہ خود کو بچا لے، کیونکہ پوری دنیا پر ایک تباہی آنے والی ہے، ایک بہت بڑا سیلاب جو پوری دنیا پر پھیلے گا اور ان میں سے تمام ناپاک چیزوں کو ختم کرے گا اور پانی سے زمین کو پاک کرے گا. اور نوح سے کہو کہ اس سیلاب سے بچے، کیونکہ اسی کی اولاد سے دنیا بڑھے گی. اور پھر خدا نے اوریل کو بھیجا جس نے نوح کو آنے والی اس تباہی کے متعلق بتایا، اور یہ بھی بتایا کہ انہیں کیا کرنا ہے. اور عزا کے ہاتھ اور پاؤں باندھ کر اسے صحرا میں ایک راستہ کھول کر پھینک دیا، اور جب ہمیشہ کا فیصلہ کرنے والا دن آ جائے گا تو وہ اور اس کی ناپاک ذریت آگ کے گڑے کی طرف لے جائیں جائیں گے. اگر آپ نے اب تک غور سے توجہ سے سنا ہے تو مجھے پورا یقین ہے کہ آپ حیرانی اور پریشانی دونوں محسوس کر رہے ہیں، کیونکہ یہ انفارمیشن شاید آپ کے لیے بالکل نئی ہوگی. آپ کی سہولت کے لیے اس انفارمیشن کو میں آسان الفاظ میں دوبارہ بتا دیتا ہوں کہ بک آف اینوخ کے اس پورے پیرائے میں یہ بتایا گیا ہے کہ یرد کے زمانے میں، کہ جو ادریس سے پہلا گزرا ایک نام تھا، 200 ایک پہاڑ یعنی ماؤنٹ ہرمن پر اترے، اس پر اکٹھے ہوئے، اور ان میں سب سے بڑے کا نام عزا یا عزا یا عزازیل یا سامعزا تھا. اور یہ بات آپ میں سے کئی لوگ اچھی طرح سے جانتے ہیں کہ عزازیل دراصل ابلیس کے پہلے آسمان پر نام تھا. اور اس عزا یا عزا یا عزازیل نے باقیوں سے کہا کہ مجھے لگ رہا ہے کہ تم اس کام کو کرنے سے پیچھے ہٹ جاؤ گے جسے کرنے کا ہم نے عہد کیا ہے، اور اس کی سزا مجھ اکیلے کو ملے گی. لیکن پھر باقیوں نے بآواز بلند ایک مرتبہ پھر سے انسان کو کرپٹ کرنے کے اس عہد کی تجدید کی، اور اس کے بعد وہ 200 انسانوں کے پیچھے لگ گئے اور انہیں مختلف چیزیں کرنا سکھائیں، مختلف علوم سکھائے، اپنی خلقت تبدیل کرنا سکھایا، تصویریں بنانا سکھائیں، شبیہیں بنانا، اور میرے ذہن میں وہ غاروں میں بنی پینٹنگز آ جاتی ہیں جن کے متعلق میں نے آپ کو بتایا تھا کہ ایشاوت پریمر میں لکھا ہے کہ جیسے کسی نے ان غاروں میں ایک بیسک ڈرائنگ بنائی تھی اور بعد میں کئی مرتبہ ان ڈرائنگز پر فنگر ٹریسنگ ٹیکنیک کے ذریعے پینٹنگز بنائی گئی، جیسے کہ ڈرائنگ سیکھی جا رہی ہو۔ یا پھر نوح علیہ السلام کی قوم کا وہ واقعہ کہ جو ہم سب نے سن رکھا ہے کہ کیسے شیاطین نے ان کے مرے ہوئے نیک بڑوں کی شبیہیں بنا کر انہیں دی، کہ جس سے بالآخر وہ بت پرستی میں مبتلا ہونا شروع ہو گئے۔ ان تمام باتوں کے علاوہ اگر وہ دوست ہو، آپ انہیں شیاطین کہہ لیں یا غیر انسانی مخلوقات، اگر وہ انسان کو اخلاقی طور پر کرپٹ کرنے کے علاوہ انسانی عورتوں کو جسمانی طور پر بھی کرپٹ کر رہے تھے اور اس سے پیدا ہونے والی اولاد ان نیچرل تھی، اور انسانی عورتوں کے علاوہ جانوروں کو بھی کرپٹ کر رہے تھے، تو انجیل میں موجود اس حکم کی بہت اچھے سے سمجھ آ جاتی ہے کہ کشتی میں صرف صاف جانور رکھنے ہیں۔ اب ٹھیک ہے کہ یہ سب باتیں بڑی عجیب، حیرت انگیز اور دلچسپ ہی ہیں، لیکن میرے پاس ان سب باتوں کو بیان کرنے کی کیا دلیل ہے؟ کیونکہ بغیر کسی دلیل کے یہ سب باتیں صرف باتیں ہیں۔ اگست 1908 میں آسٹریا کے اندر کھدائی کے دوران ایک چھوٹا سا مجسمہ ملا تھا، چونے کے پتھر سے بنا ایک معمولی سا مجسمہ جس پر سرخ مٹی پھیری گئی تھی۔ یہ ایک عورت کا مجسمہ تھا، لیکن نہ ہی اس کا سر تراشنے پر کوئی خاص توجہ دی گئی تھی، اور اس کے پاؤں تو تھے ہی نہیں۔ لیکن انسانی جسم میں جو بھی اعضا ری پروڈکشن سے متعلق ہوتے ہیں، انہیں بالخصوص بڑی ہی وضاحت کے ساتھ تراشا گیا تھا، اور اس عجیب سے مجسمے کو کسی نے آج سے 25,000 سال پہلے بنایا تھا۔ آج بھی یہ چھوٹا سا اور عجیب و غریب سا مجسمہ وینا کے نیشنل ہسٹری میوزیم میں رکھا ہوا ہے۔ لیکن آسٹریا سے باہر کئی دوسری کھدائیوں میں دھیرے دھیرے مزید مجسمے ملنا شروع ہوئے، بالکل اسی ڈیزائن کے ساتھ عورتوں کے مجسمے، زیادہ تر کے سر غائب، چہرہ غائب، پاؤں غائب۔ انہیں بناتے وقت جسم کے صرف انہی اعضاء پر فوکس کیا گیا کہ جن کی افزائش نسل کے دوران اہمیت ہوتی ہے، بلکہ ایک مجسمے جس کا نام وینس آف میگڈلائنن ہے، اس میں تو پورے کا پورا فیمیل ریپروڈکٹیو سسٹم بنا ہوا ہے۔ اب تک اس وینس سیریز کے 200 مجسمے مل چکے ہیں، جن میں سب سے پرانا مجسمہ وینس آف ہالیفیلز جو آج سے 35,000 سال پہلے بنایا گیا تھا، وہی ڈیزائن، زیادہ تر کے سر غائب، پاؤں غائب، بس ایک حاملہ عورت کا جسم۔ انفیکٹ ان میں سے ایک مجسمہ تو بلوچستان کے مہر گڑھ سے بھی ملا تھا۔ ان مجسمے کے تراشنے والوں نے ان کا کیا نام رکھا تھا کوئی نہیں جانتا، لیکن ان سب کا ڈیزائن اور شیپ ایک ہی جیسی ہے۔ لیکن جو بات سب سے زیادہ حیران کن ہے وہ یہ ہے کہ سب سے پرانا مجسمہ وینس آف ہالیفیلز کسی نے 35,000 سال پرانی جرمنی میں تراشا تھا، اور سب سے ریسنٹ ملا مجسمہ اس کے 24,000 سال بعد کسی نے سوئٹزرلینڈ میں تراشا تھا۔ جو بات سب سے زیادہ حیران کن ہے وہ یہ ہے کہ 24,000 سالوں میں یہ مجسمے بغیر کسی رد و بدل کے بالکل ایک ہی جیسے ڈیزائن پر تراشے جاتے رہے ہیں۔ جو ڈیزائن 35,000 سال پرانے جرمنی کے مجسمے میں تھا، وہی ڈیزائن 14,000 سال پہلے رشیا سے ملے مجسمے کا تھا۔ یعنی ان ہزاروں سالوں میں ان کے تراشنے والوں نے ان کا ذرا سا بھی ڈیزائن نہیں بدلا، زیادہ تر کے سر غائب، چہرہ غائب، پاؤں غائب۔ فرانس کے غار سے ایک تھوڑا سا مختلف وینس فگر ملا ہے، جسے وینس آف لاسل کہتے ہیں، کہ جو دراصل ایک مجسمہ نہیں ہے بلکہ ایک ریلیف ہے، یعنی چٹان میں تراشا ہوا ایک فگر۔ اور اس میں صرف اتنا فرق ہے کہ اس عورت کے ہاتھ میں ایک سینگ تھا، اور یہ وہ دوسرا واحد وینس فگر ہے جس پر سرخ مٹی سے لیپ کیا گیا تھا۔ ان 200 میں سے کچھ وینس فگرز ایسے بھی ہیں کہ جو قبر میں دفن تھے، اور جیسے کسی نے انہیں جان بوجھ کر توڑا ہو، کیونکہ ان پر تیز دھار پتھر چلایا گیا ہوا ہے۔ ان فگرینز کو 24,000 سال تک ایک ہی ڈیزائن پر تراشا جاتا رہا، اور اب تک یہ فرانس کے پائرنیز پہاڑوں سے لے کر رشیا کے ڈون ریور تک مل چکے ہیں۔ ان فینس فگرینز کو کون تراش رہا تھا، کیوں تراش رہا تھا، یہ بات کوئی نہیں جانتا۔ ہیلن بینگنی نے ایک کتاب لکھی تھی، دی ایمرجنس آف گاڈس، جس میں وہ لکھتی ہیں کہ وہ لوگ عورت کو ایک مدر فگر کے طور پر دیکھتے اور مانتے تھے، لیکن یہ بات سمجھ سے باہر ہے کہ 24,000 سال تک ان کے مجسموں کی تراش خراش میں کوئی فرق کیوں نہ آیا۔ اور اس کے علاوہ دوسری تھیوری یہ ہے کہ یہ مجسمے خود عورتیں اپنے بنا رہی تھیں، اور چہرے اس لیے نہیں بنا رہی تھیں کیونکہ ان کے پاس مررز نہیں تھے، شیشے نہیں تھے، وہ اپنا چہرہ دیکھ نہیں پاتی تھی۔ लेकिन इस थ्योरी में बिल्कुल भी वजन नहीं है, क्योंकि पानी या तालाब को एक बड़ी आसानी के साथ एक रिफ्लेक्टिव सरफेस यानी एक कुदरती शीशे के तौर पर, कुदरती मिरर के तौर पर इस्तेमाल किया जा सकता है। और फिर ये थ्योरी पाँव के गायब होने को भी एक्सप्लेन नहीं करती, क्योंकि पाँव देखने के लिए, पाँव तराशने के लिए आपको किसी शीशे की ज़रूरत नहीं है। लिहाजा पूरी दुनिया के मुख्तलिफ मुल्कों और हज़ारों सालों पर बने इस वीनस फिगरिंग्स की एक ही एक्सप्लेनेशन हो सकती है कि वो लोग वो बना रहे थे जो वो अपनी आंखों से होता देख रहे थे। इंसानी औरतों का सिर्फ और सिर्फ अफजाइश नस्ल के तौर पर इस्तेमाल किया जाना, इस चीज़ को उन्होंने मुजस्मे के ख़ास हिस्सों को वाज तौर पर तराश कर दिखाने की कोशिश की, और जो सलूक वो उन औरतों के साथ होता देख रहे थे उसके लिए चेहरा और पाँव बनाना गैर ज़रूरी था। वो एक तरह से पत्थरों के मुजस्मों के ज़रिए अपने आंखों के सामने होती कहानी को फिल्मा रहे थे, इसीलिए एक तवील अरसे तक इनके मुजस्मे के डिज़ाइन में कोई फ़र्क नहीं आया। वो वही तराशते रहे ये वो हज़ारों साल से होता देखते चले आ रहे थे। और इसके अलावा मेरे पास इन वीनस फिगरिंग्स की कोई बेहतर एक्सप्लेनेशन नहीं है। लेकिन अगर इस सारी बात में ज़रा सा भी सच है तो इस औलाद का क्या कि जो इस सब के नतीजे में पैदा हो रही थी, जो ज़मीन पर एक बीमारी की तरह फैल रही थी और जिससे ज़मीन को पाक करने के लिए बुक ऑफ इनोख के मुताबिक एक ऐसा सैलाब ज़रूरी हो गया था जो पूरी दुनिया को धो दे। 1940 में फ्रांस की एक गार में एक बहुत ही अजीबोगरीब सा रिलीफ मिला था। यह रिलीफ किसी ने चट्टान में 35,000 साल पहले खोद खोद कर बनाया था, और ये इतना अजीबोगरीब रिलीफ है कि इसे नाम ही द सॉर्सरर ऑफ ग्रोटे डी गबिलो यानी गबिलो की गार का जादूगर का दिया गया था। इंसानों के से अंदाज में बैठा एक हिरन जिसके सर पर सींग भी है, जिसका जिस्म और सर तो हिरन जैसा ही है लेकिन इसके बाजू और टांगे इंसानों जैसी हैं। फ्रांस ही की एक और गार में 13,000 साल पहले एक इससे भी ज़्यादा अजीबोगरीब पेंटिंग मिली थी, जिसे अगर मैं आपको दिखाऊं तो आप ये आइडिया भी नहीं कर पाएंगे कि ये इंसान बनाने की कोशिश की गई है या जानवर। इस पेंटिंग का नाम है द सॉर्सरर ऑफ ट्रॉयस फेरिस यानी फेरिस की गार का जादूगर, जिसकी पिछली दोनों टांगें इंसानी हैं, इसके दोनों हाथ इंसानी है, इसका चेहरा भी इंसानी है लेकिन इसका जिस्म और इसके खड़े होने का पोस्चर जानवरों जैसा है, और ये भी कि इसके सर पर सींग है। इन सब से पुराना एक छोटा सा मुजस्मा जिसे आज से 38,000 साल पहले किसी ने तराशा था, लोवन मेंच, ये एक जर्मन लफ्ज है जिसका इंग्लिश में ट्रांसलेशन होती है द लाइन मैन ऑफ होलनस्टाइन स्टाडल, एक ऐसा मुजस्मा जिसका पूरा जिस्म इंसानी है लेकिन इसका सर शेर का है, और ये मुजस्मा आज भी जर्मनी के उल्म म्यूजियम में मौजूद है। मैंने आपको सिर्फ 3 मिसालें दी हैं गारों में बनी पेंटिंग्स, इनमें पूरी एक कैटेगरी है जिसे विजनरी के अवार्ड कहते हैं। इस किस्म की पेंटिंग्स में दो चीज़ें बड़ी ही अजीब देखने को मिलती हैं कि एक तो इनमें ऐसे ऐसे करेक्टर्स बने हुए हैं कि जो आधे इंसान और आधे जानवर हैं, और दूसरी ये कि इनमें ऐसी तस्वीरें भी पेंट हुई हैं कि जिनमें इंसान का जिस्म बदल रहा है, हिज शिफ्टिंग हिज शेप, शेप शिफ्ट हो रहा है। मेरा आपसे एक सवाल है कि आज से 38,000 साल पहले, जब अभी ज़राअत भी शुरू नहीं हुई थी, जब किसी किस्म की सिविलाइजेशन का नामो निशान भी नहीं था, जब अभी घर भी सही तरह से नहीं बनना शुरू हुए थे, तो क्या तब वो लोग इतने तखयलाती और इमेजिनेटिव थे कि 12 सिंगे और इंसान का हाइब्रिड, शेर और इंसान का हाइब्रिड, और इंसानों की तरह बैठे हुए हिरन या हिरन की तरह चलते हुए इंसानों को तसव्वुर कर रहे थे? शायद नहीं। शायद वो लोग वही तराश रहे थे जो उस वक्त वो अपनी आंखों के सामने चलता फिरता देख रहे थे, और शायद उन्हीं चीज़ों से इस दुनिया को पाक करने के लिए एक अजीम सैलाब का आना ज़रूरी था। हज़रत अब्दुल्ला इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु से रवायत है कि ये कश्ती तकरीबन 150 दिन तक पानी में तैरती रही, और जब यह सैलाब मुकम्मल हो गया और अल्लाह के हुक्म से आसमान व रसना थम गया और ज़मीन भी अपना पानी निगल गई और कश्ती जूदी पहाड़ पर जा ठहरी, और कतादा के मुताबिक वो 10 मुहर्रम का दिन था, तो इस कश्ती पर मौजूद नूह अलैहिस्सलाम के 3 बेटे हाम, साम और याफस दुनिया के मुख्तलिफ इलाकों में चले गए। हजरत समर्रा की रवायत के मुताबिक साम की नस्ल में से अरब और एशिया के लोग निकले, और इसी नस्बत से आज भी हम सेमेटिक रेसेस कहलाते हैं और हमारी ज़ुबान भी एक सेमेटिक ज़ुबान कहलाती है। हाम की नस्ल में से अफ्रीकन्स और बर्बर्स, और याफस की नस्ल में से तुर्क और रोमन्स यानी यूरोपियंस निकले। इन तीनों के अलावा कुछ पोतों के नाम भी मिलते हैं, मसलन आशूर वगैरह, और बहुत मुमकिन है कि आशूरी या असीरियंस उन्हीं बोटों की औलाद में से थे, और इनके मुतल्लिक कुछ बड़ी दिलचस्प बातें मैं आपको आने वाले चैप्टर्स में बताऊंगा। इन पोतों में एक नाम ईबर का भी मिलता है और इब्रानी का लफ्ज़ इसी से निकला है बेसिकली। इनफैक्ट इंजील के बुक ऑफ क्रॉनिकल्स में 70 नाम मिलते हैं जो उस वक्त मुख्तलिफ इलाकों में फैल गए थे, और इस वक्त भी 70 अकवाम की लाइनेज नूह अलैहिस्सलाम की औलादों तक ट्रेस हो जाती है। और फिर हुआ एक नए इंसानी दौर का आगाज, और शायद पहली मरतबा बाकायदा इंसानी सेटलमेंट्स बनना शुरू हुई, यानी रहने की वो किस्म के जिससे आज हम वाकिफ हैं, ह्यूमन सेटलमेंट्स। और इसका एक सबूत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से मरवी वो रिवायत है कि जूदी पहाड़ से उतरने के बाद नूह अलैहिस्सलाम ने तमानीन नाम का एक गांव आबाद किया था। तमानीन का मतलब ही 80 है, 80 यानी कश्ती पर मौजूद 80 लोगों की बस्ती। और नूह के तीनों बेटों के दुनिया में फैल जाने के बाद आहिस्ता आहिस्ता एक ऐसी दुनिया शक्ल में आनी शुरू हुई जिसे आज हम पहचानते हैं। इंसान ने ज़रात को बाकायदा एक पेशे के तौर पर अपनाया, मुस्तकिल बस्तियाँ कायम की, खुराक की नई नई शक्लें पैदा होना शुरू हुई, जानवरों को डोमेस्टिकेट करने यानी पालतू बनाने की प्रैक्टिस शुरू हुई, गाय बकरी गधे, और सबसे अहम बात कि इंसान दुनिया के तमाम इलाकों में फैल गए। लेकिन ये सब कुछ एक ही दिन में नहीं हुआ था, बल्कि ये सब शुरू तो फर्टाइल क्रेसेंट में हुआ था, यानी कि हिलाल चांद की शक्ल का वो हिस्सा जिसमें आज तुर्की, फलस्तीन, मिस्र और इराक आते हैं, और फिर धीरे धीरे बाकी दुनिया में फैलना शुरू हुआ। कितना धीरे धीरे, यूँ समझ लें कि सिर्फ मवेशियों की फुल रेंज को डोमेस्टिकेट होने में मज़ीद 6000 साल लग गए थे। मसलन ऊँटों की दो किस्में तो सिर्फ 4000 साल पहले डोमेस्टिकेट हुई हैं। और फिर फर्टाइल क्रेसेंट से बाहर निकलना ज़रूरी रहा भी होगा, इसकी बहुत सी वजूहात हैं। सैलाब के बाद फर्टाइल क्रेसेंट का आहिस्ता आहिस्ता खुश्क हो जाना, और फिर ये कि फर्टाइल क्रेसेंट में हर किस्म की फसल या पौधा नहीं उगता। बहुत सी फसलें और पौधे या नबातात ऐसे हैं कि जो फर्टाइल क्रेसेंट के बाहर ट्रॉपिकल इलाकों में उगते हैं, मसलन केला। इस दौर की एक बहुत खूबसूरत बात यह है कि ये वो दौर है जिसके मुतल्लिक हमारे पास काफ़ी हद तक वेरीफाइबल डेटा मौजूद है। मसलन आज भी यूरोप में पाई जाने वाली जौ यानी कि बारले, जिसकी जीनियोलॉजी स्टडी की जाए तो साफ पता चलता है कि वो जौ फर्टाइल क्रेसेंट से ही यूरोप तक पहुँची थी। इसी तरह अगर आप एशियन और यूरोपियन ममालिक में लोगों की लाइनेज यानी कि वो कहाँ से आए थे इसको स्टडी करें, तो आप देखेंगे कि हमारे अंदर E1B1B लाइनेज और हैप्लोग्रुप J जीन्स फर्टाइल क्रेसेंट ही से आए हुए हैं। अलबत्ता एक बड़ी दिलचस्प बात है कि अपनी रिसर्च के दौरान मुझे इस कश्ती पर एक और बच्चे के पैदा होने के ट्रेसेस भी मिले थे, ना सिर्फ इस्लामिक लिटरेचर में बल्कि अहले किताब के यहाँ भी। और मैं ये बात इसलिए मैंशन करना चाहता हूँ क्योंकि आगे चलकर हज़रत इब्राहिम अलैहिस्सलाम वाले चैप्टर में इस बच्चे का किरदार बहुत अहम हो जाना है, लेकिन इसके मुतालिक मज़ीद तफसील मैं आपको वक्त आने पर बताऊंगा। अब इस चैप्टर को ख़त्म करने से पहले मैं आपसे एक सवाल पूछना चाहता हूँ। क्या आपने एक मरतबा भी ये सोचा कि हाँ सैलाब आया, साफ जानवरों को बचाया भी गया और एक मरतबा फिर से ये जानवर दुनिया में फैल कर आबाद हो गए? लेकिन जानवरों की स्पीशीज़ डिस्ट्रीब्यूशन इतनी अजीब सी क्यों हुई? मसलन कैंगरूज, वो सिर्फ ऑस्ट्रेलिया में ही क्यों पाया जाता है? या फिर बर्फ़ानी रीछ सिर्फ और सिर्फ नॉर्थ पोल में ही क्यों मिलता है? मकाओ तोते या टूकेंस सिर्फ बरसाती जंगलों यानी अमेज़न में ही क्यों आबाद हुए? या चीता सिर्फ अफ्रीका में ही क्यों मिलता है? आपको सूरह फातिर की 28वीं आयत याद है कि आदमियों, जानवरों और चौपायों में ऐसे हैं कि उनके मुख्तलिफ रंग हैं, यानी मुख्तलिफ मिजाज, मुख्तलिफ अकसाम हैं। एक मरतबा सूरह जासिया की 4वीं आयत को भी पढ़ें कि इन जानवरों की पैदाइश में जिन्हें वो फैला देता है इसमें यकीन रखने वालों के लिए बहुत सी निशानियाँ हैं। लेकिन ज़रा सोचें कि इन मुख्तलिफ मिजाज वाले जानवरों के इस तरह फैल जाने में कौन सी निशानी है? लेट मी टेल यू समथिंग, इट्स ऑल अबाउट ए परफेक्ट इकोसिस्टम। एक परफेक्ट इकोसिस्टम यानी इस दुनिया में रहने वाले तमाम जानदारों का परफेक्ट बैलेंस। चलें, बर्फ़ानी रीछ की बात हुई है तो मैं आपको इसी से मिसाल दे देता हूँ। रीछ उर्सिडाए फैमिली से ताल्लुक़ रखता है और इस फैमिली या जोज से रीछों की 8 स्पीशीज़ निकली है। पाकिस्तान, ईरान और इंडिया का ब्लैक बेयर, अमेरिका का ब्राउन बेयर, नॉर्थ पोल का पोलर बेयर यानी बर्फ़ानी रीछ, और इवन के चाइना के पांडा, वो भी इसी फैमिली का हिस्सा है। صرف اسی ایک فیملی یعنی ارسی ڈائے کے ان مختلف ریچھوں کے مزاج کو دیکھیں. ہر ایک آپ کو مختلف مزاج کا نظر آئے گا. پاکستان اور انڈیا کا کالا ریچھ جس کے لیے ایشیا کی آب و ہوا پرفیکٹ ہے اور یہ نسبتاً تھوڑا سا کم خونخوار تھوڑا سا کم اگریسو ہوتا ہے, اس سے اکثر انسانوں کا سامنا بھی ہو جاتا ہے اور اگر آپ اپنی جگہ جمے رہیں اور شور مچائیں تو موسٹ لائکلی آپ کو نقصان نہیں پہنچائے گا. یہ ایکو سسٹم میں اپنی بالکل ٹھیک جگہ پر ہے. جبکہ اس کے مقابلے میں امریکہ کا براؤن بیئر جسے رہنے کے لیے ایک بڑا ایریا چاہیے ہوتا ہے اور وہ بلیک بیئر کے مقابلے میں تھوڑا سا خون خوار یا زیادہ اگریسو بھی ہوتا ہے. ان فیکٹ ٹو بی ویری آنیسٹ, براؤن بیئر کے ہاتھ کا ایک ہی وار کافی ہوتا ہے اور اللہ نے اسے اس کی ضرورت کے مطابق ایکو سسٹم میں بالکل ٹھیک جگہ پھیلایا. ان ممالک میں جہاں کا رقبہ بہت وسیع ہے, امریکہ, کینیڈا, رشیا, لیکن پولر بیئر, برفانی ریچھ, یہ ارسیڈائے فیملی کا وہ واحد ممبر ہے جو جان بوجھ کر انسان کا شکار کرتا ہے. جسامت میں سب سے بڑا ریچھ جو آپ کو 15 میل دور سے سونگھ سکتا ہے اور 2 میل دور سے دیکھ سکتا ہے. لہٰذا اگر آپ نے برفانی ریچھ کو دیکھ بھی لیا ہے تو شاید آلریڈی بہت دیر ہو چکی ہے. آپ نہ ہی اسے ڈرا سکتے ہیں اور نہ ہی اس سے بھاگ سکتے ہیں, اور انسان کے برفانی ریچھ کے سامنے آ جانے کا ایک ہی مطلب ہوتا ہے, یقینی موت, سرٹن ڈیتھ. لیکن ایکو سسٹم میں یہ برفانی ریچھ اپنی پرفیکٹ جگہ پر موجود ہے, نارتھ پول میں. 16.5 ملین اسکوئر کلو میٹر پھیلی ایک جمی ہوئی دنیا جہاں یہ آزادی کے ساتھ راج کرتا ہے, ایکو سسٹم میں اپنی پرفیکٹ جگہ پر. میں آپ کو ریچھوں کے علاوہ بھی کئی طرح کے جانوروں کی مثالیں دے سکتا ہوں, اور ایک مرتبہ آپ جانوروں کے رنگ, ان کے مزاج کو اسٹڈی کریں اور پھر ایکو سسٹم میں ان کی جگہ کو دیکھیں, ان کی اسپیشیز ڈسٹریبیوشن دیکھیں, تو پھر آپ کو سمجھ آئے گی کہ وہ دنیا میں اس طرح سے کیوں پھیلے. اور میں دل سے مانتا ہوں کہ ان کے اس طرح پھیلا دیے جانے میں اللہ کی بڑی واضح نشانیاں موجود ہیں.